ایک سورہ فاتحہ تمام مومنین و مومنات کے مرحومین کی دعا کے سارے ثواب کے لیے، بالاخص وہ لوگ جو اہل بیت اطہار علیہ السلام کی عزاداری کے دوران شہید ہوئے، دنیا سے رخصت ہوئے، ایک سورہ فاتحہ تلاوت کریں۔
جس کا کام بھی میرے پاس نہیں ہے، تو مجھ سے اگر کوئی یہ کہے کہ بھئی اتنے درخت کیوں نکل گئے،
तो मैं कहूँगा मेरे पास सीड्स थे, मैं इतने किलोग्राम सीड्स थे, मैंने हेलीकॉप्टर से ऐसे फेंक के थे और उसके नतीजे में बहुत सारे दरख्त निकल गए जिसका काउंट भी मेरे पास नहीं है। लेकिन मेरे को कोई ऑब्जेक्शन भी नहीं होगा अगर चंद उसमें से दरख्त ज़्यादा निकल आए। लेकिन क्या ऐसा खुदा के मामले में हो सकता है कि मिसाल के तौर पर पूरी दुनिया के जितने भी ट्रॉपिकल जंगल्स हैं, फॉरेस्ट हैं, इन सब के दरख्तों को काउंट करूँ और मैं उससे कहूँ तो एक दरख्त ज़्यादा बनाया है, तो खुदा कतअन मुझसे कहेगा, बिल्कुल मुझसे अथॉरिटी के साथ कहेगा, एक भी कोई एक्स्ट्रा नहीं है यहाँ पर, कोई एक्स्ट्रा नहीं। अच्छा, एक दरख्त में कितने पत्ते होते हैं? बाद कई हज़ार होते हैं। कैसा हो सकता है कायनात में कोई एक पत्ता एक्स्ट्रा हो? अगर एक्स्ट्रा है क्यों बनाया खुदा ने? नहीं बनाना चाहिए था। तो जब हम इसको फिलोसफी के अंदर लेकर जाते हैं और फंडामेंटल बिलीव्स के अंदर लेकर जाते हैं, जिसकी साइंस को हम कलाम कहते हैं, इल्म कलाम, जब उसके अंदर लेकर जाते हैं तो फिर हम ये कहते हैं कि ये जो कायनात खुदा ने खल्क की है ये परफेक्ट है, इसमें कोई कमी नहीं, इसमें ना कोई चीज़ कम कर सकते हो ना कोई चीज़ बढ़ा सकते हो, कोई कमी नहीं होगी, इसमें कोई चीज़ बढ़ेगी भी नहीं, ये परफेक्ट सिस्टम है। क्योंकि अगर आप कहो ना कि एक चीज़ है जो एक्स्ट्रा है, इसका मतलब खुदा के ऊपर हर्फ आएगा, क्यों बनाया उसको? अगर आप कहो कि नहीं इसके अंदर पानी थोड़ा सा कम है, अगर 4-5 लीटर पानी ज़्यादा होता तो शायद ज़्यादा बेहतर चलता, तो हम कहें खुदा से ज़्यादा तो नहीं जानते हम लोग, ये निज़ाम परफेक्ट है। सिर्फ एक क्वेश्चन है हमारे पास, हमारे अंदर थोड़ी सी प्रॉब्लम है, हमारी अंडरस्टैंडिंग में प्रॉब्लम है, हमारे पास क्वेश्चन बहुत ज़्यादा है, बल्कि क्वेश्चन नहीं है आर्गुमेंट्स बहुत ज़्यादा हैं, ऑब्जेक्शन बहुत ज़्यादा हैं खुदा तआला के ऊपर, ये क्यों किया, वो क्यों किया, और ये सब किस वजह से? इस वजह से कि हमारे पास नॉलेज कम है। अगर इस चैप्टर को देखें तो फिर खुदा तआला ने हमारी ज़िंदगी को गुजारने के लिए हमारे अंदर कुछ मैकेनिज्म रखे हैं, ताकि अगर उनके ऊपर ही हम थोड़ा मेहनत कर लें हमारी ज़िंदगी गुजर जाएगी, उसको हम फितरियात कहते हैं। मैं चंद मिनट्स इन नेचुरल ट्रेंड्स के बारे में जो खुदा ने हमारे अंदर रखे हैं इसके ऊपर अर्ज करूंगा और अपने मौजू से नज़दीक लेकर आएंगे। दुरूद भेजेगा मोहम्मद कुछ चीज़ें हमारे अंदर ऐसी हैं जिसको हम फितरी कहते हैं। फितरी का मतलब क्या है? ये नेचुरल है। मिसाल के तौर पर आपकी बॉडी के अंदर एक नेचुरल डिमांड है ऑक्सीजन के लिए, किसी ने डाली नहीं है, आपके अंदर है, नेचुरल है, सिर्फ आपके अंदर है, ये सारी ह्यूमैनिटी के अंदर है, सबके अंदर है। अगर हम सब इंसान अपनी बेसिक फिजिकल कंडीशंस में एक जैसे ना होते तो हम सब के लिए मेडिसिन नहीं बन सकती थी। ये जो एक मेडिसिन बनती है, चंद लोगों पे टेस्ट होती है और बारह सारे 7 बिलियन उसको यूज़ कर सकते हैं, उसका सिर्फ एक रीज़न है, इसका मतलब है बेसिक्स में हम सारे इंसान एक जैसे हैं। वरना आप सोचें कुछ टैब बन रही होती हैं पिल्स और मेडिसिन, उनके ऊपर लिखा होता है ये चाइनीज़ के लिए है, ये बाकी कौमों के लिए नहीं है, कुछ के ऊपर लिखा होता है ये इंजेक्शन से वाइट को लग सकता है, ब्लैक को नहीं लग सकता, ऐसा नहीं है। यहाँ जो कुछ बनता है सबके लिए बनता है, इसका मतलब है हम बेसिक्स के अंदर सब एक जैसे हैं, और ये वो फितरी चीज़ है, नेचुरल है, खुदा ने मतलब नेचुरल है, हमें ऐसे रखा है। अच्छा, ये जो फितरी चीज़ें होती हैं क्या इन्हें आप किल कर सकते हैं? नहीं। जो नेचुरल डिज़ायर्स होती हैं, जो बिल्कुल नेचुरल आपकी लाइफ के अंदर है, इन्हें आप ख़त्म नहीं कर सकते। मसलन आप कुछ भी कर लें, कुछ चीज़ें आपके नेचर के अंदर हैं, आप उन्हें ख़त्म नहीं कर पाएंगे। उनमें से कुछ का ताल्लुक फिजिक्स से है, हमारी बॉडी से है, और कुछ का ताल्लुक हमारी साइकोलॉजी से है, हमारी नफ्सियात से। मिसाल के तौर पर सबको रिस्पेक्ट चाहिए या नहीं चाहिए? एक तरह या दूसरी तरह रिस्पेक्ट सबको चाहिए। एक आदमी को रिस्पेक्ट चाहिए होती है कि लोग उसके सामने सर झुकाएं, एक आदमी कहते नहीं रिस्पेक्ट इस सेंस में नहीं चाहिए कि मेरे सामने सर झुकाए, इतना कि मुझे डिसरिस्पेक्ट ना दें यही काफ़ी है। लेकिन ये सबको चाहिए, आपको मुझे दुनिया के हर इंसान को रिस्पेक्ट चाहिए, ये नेचुरल ट्रेंड है या नहीं है? एक नेचुरल ट्रेंड है। अच्छा, हम इस नेचुरल ट्रेंड को आइडेंटिफाई कैसे करते हैं? हम ये देखते हैं क्या ऐसा है कि पूरी दुनिया के अंदर हो और हर ज़माने में हो, तो हम कहते हैं फिर ये नेचुरल है, ये नेचुरल है। तो कुछ नेचुरल ट्रेंड्स होते हैं जो हमारी बॉडी से ताल्लुक रखते हैं, जैसे मैंने अर्ज किया ऑक्सीजन की डिमांड हम सब के अंदर। कुछ नेचुरल ट्रेंड्स होते हैं जिनका ताल्लुक हमारी साइकोलॉजी से है, मैं नफ्सियात से है, फिर अब मैं एक कदम और आगे बढ़ाऊंगा। कुछ ऐसे नेचुरल ट्रेंड्स भी हैं जिनका ताल्लुक हमारी स्पिरिट से है। क्या कुछ ऐसे ट्रेंड्स भी हैं, कुछ ऐसी डिमांड्स जो हमारी जो बिल्कुल नेचुरल है और उनका ताल्लुक हमारी बॉडी से नहीं है, हमारी साइकोलॉजी से भी नहीं है, नफ्सियात से भी नहीं है, हमारी स्पिरिट से है, हमारी रूह से है। उनमें से चंद के ऊपर बात करेंगे। दुरूद भेजिएगा मोहम्मद वाले पॉइंट पर आते हुए, आया खुदा को खुदा मानना ये नेचुरल डिमांड है या हमने इम्पोज की है? इसको मौलाना साहब बहुत अच्छा कई दिन से बयान फरमा रहे हैं, उबूदियत बंदगी अल्लाह के सामने बंदा बनना ये नेचुरल डिमांड है या इम्पोज है? या इम्पोज ना भी कहिए, आप कहिए ये चेंज भी हो सकती है। तो जितना ज्यादा इसको फॉलो करते हैं ह्यूमन हिस्ट्री के अंदर उसके मुख्तलिफ जो जो उस जमाने की बाकी चीज़ें उन सब के अंदर जो आर्कोलॉजिस्ट करते रहते हैं, आसार कदीमा में ढूंढते रहते हैं, इन सब में देखते हैं ये इंसान की नेचुरल डिमांड है। किसी के सामने सर झुकाना चाहता है, सिर्फ एक प्रॉब्लम है, इसको आइडेंटिफाई कर ले कि सर किसके सामने झुकाना है, ये प्रॉब्लम है इंसान के अंदर। तो एक नेचुरल डिमांड है कि किसी के सामने सर झुकाना चाहता है। क्यों झुकाना चाहता है? अपने आप को वीक पाता है, किसी को पावरफुल देखता है, उसके सामने सर झुकाना चाहता है, उसको कबूल करना चाहता है। सिर्फ एक प्रॉब्लम रह जाती है, सर किसके सामने झुका है, किसको अपना बड़ा माने। अब यहां पे एक और क्वेश्चन है, यहां पर एक ट्रेंड नेचुरल होता है लेकिन डाइवर्जेंस भी आती है। ट्रेंड तो नेचुरल है, डाइवर्जन भी आती है। मिसाल के तौर पर मुझे रिस्पेक्ट चाहिए, डाइवर्जन क्या है? मैं फिरौन बन जाऊं, ठीक है, तुमको रिस्पेक्ट चाहिए थी, लेकिन अब इतनी रिस्पेक्ट भी ना लोगे फिरौन बन जाओ कि कई मिलियन लोगों से कहो मेरे बंदे बन जाओ, मेरे गुलाम बन जाओ, नहीं ये भी नहीं चाहिए, ये तो डाइवर्जन है। एक इंसान को खुशी चाहिए, ये नेचुरल है, हर आदमी खुश रहना चाहता है, लेकिन दूसरों की लाशों पर खड़े होकर खुश होता है, ये क्या है? ये डाइवर्जन है, ये ऐसी क्या खुशी हो गई? तुम्हारी खुशी वहां तक है जब तक दूसरों को गम ना दो। अब ये क्या हुआ कि मैं अपनी खुशी की खातिर दूसरों को मुसीबत में डाल दिया, मैंने कत्ल कर दिया, उनको बर्बाद कर दिया, ये कौन सी खुशी हुई? एक नेचुरल ट्रेंड है और उस ट्रेंड के पीछे डाइवर्जन आता है। अब एक और क्वेश्चन है, अल्लाह किसी को खुदा मानना ये नेचुरल है, किसको खुदा माने, इसमें डाइवर्जन आता है, इसमें बहुत बुरा डाइवर्जन आता है। अब मैं आय करीमा को कोट करूंगा जो मौलाना साहब ने पिछले दिनों में कोट की थी आपके सामने, और उससे इस मीनिंग को और बढ़ाएंगे। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। अरअयता मन इत्तखज़ इलाहु हवा, अरे तुमने ऐसे शख्स को देखा है जो अपनी हवा व हविस को अपना माबूद बना लेता? माबूद किसको बनाऊं, इबादत किसकी करूं जिसने मुझे खल्क किया है? वो हजरत सुलेमान के दरबार में जो हुदूद था, उसको कहा तुम कहाँ गए थे? उसने कहा मैं एक कौम को देखने गया था, एक ऐसी कौम को देखने गया था जो उस खुदा के सामने सजदा नहीं कर रहे जिसने उनको पैदा किया है। तो परिंदा भी एक लॉजिकल आर्गुमेंट वहां पर लेकर आ रहा है, वो कह रहा है बंदगी उसकी होती है जिसने खल्क किया, जो रब होता है उसकी इबादत की जाती है, जो खालिक होता है उसकी इबादत की जाती है, और वो कौम इतनी स्टूपिड है ऐसे लोगों के सामने सर झुकाए बैठी है जिसने ना उनको खल्क किया है ना उनको पालने वाले। परिंदा भी आर्गुमेंट दे रहा है, ये हम लोगों के शान में आता है कि भाई हाँ आप तो उसको बनाओ, माबूद उसको बनाओ जिसने तुमको पैदा किया है। खुदा ने ताला फरमाता है जो इंसान है ना, ये अपने नेचुरल ट्रेंड के अंदर इतना ज्यादा मुनहरिफ हो जाता है, इतना डाइवर्टेड हो जाता है कि किसको अपना खुदा बना देता है? अपनी हवा और हविस को, अपनी मर्जी को। यानी बिल्कुल जिस तरह आपको खुदा कहता है ना, खुदा ने कहा है कि ये करो और आप कहते हैं ठीक है अगर मेरा खुदा कह रहा है मैं कर लूंगा, वो क्या करता है? वो कहता है जो मेरा नफ्स कहेगा ना मैं वो करूंगा, जो मेरा दिल चाहेगा मैं वो करूंगा। मुझे पाकिस्तान में कुछ एड्स बनते हैं, पूरी दुनिया में बनते हैं एडवर्टीजमेंट, इन एडवर्टीजमेंट को बाद अवकात में देखता हूं तो मुझे वो आय करीमा याद आ जाती है, ये कोल्ड ड्रिंक पी लो फिर जो चाहोगे हो जाएगा। भाई میں کہیں کولڈ ڈرنک کیا خدا ہی طاقت دینے والی ہے، کیا ہو رہا ہے؟ اصل یہ سینٹنس سے نہیں ہے، جو چاہو ہو جائے. کیوں؟ کیا میں اچھی چیزیں چاہتا ہوں کیا؟ ابھی تو لوگوں کو پتا نہیں کہ میں کیا کیا چاہتا ہوں، ورنہ تو بہت موت مسئلہ ہے. وہ کہنا اگر مثال کے طور پر خدا سب کی دعائیں مان لے تو کیا ہوگا؟ میرا نہیں خیال یہ دنیا باقی رہے گی. پھر سب کی دعائیں مان کے تو ایک مصیبت بن جائے گی. ہم لوگوں کی خواہشات کچھ اور ہیں، ہمارا تو معاملہ ہی کچھ اور ہے. اب خواہشات اتنی بڑھ جاتی ہے کہ جیسے کوئی خدا کے سامنے سر جھکاتا ہے، کچھ لوگ اپنی خواہشات کے سامنے سر جھکا لیتے ہیں. اچھا ان سے پوچھو، بھائی تم نے یہ کام کیوں کیا؟ کہہ رہا میرا دل چاہ رہا تھا. بھائی کیا دل کے چاہنے کو اتنا اوبے کرنا ہے؟ کیا دل چاہ رہا ہے اس کو اتنا اوبے کرنا ہے کہ وہ خدا کا مقام لے رہا ہے؟ ابھی ہمیں یہاں میں دیکھنا پڑے گا. ٹرینڈ تو نیچرل ہے، لیکن یہ ڈائیورژن کہاں سے آ گیا ہے؟ ڈائیورژن کیوں آتا ہے؟ فنڈامنٹل بلیفس کے اوپر توجہ نہیں ہے. جب اس کا ایک رزلٹ بھی نکلتا ہے، وہ رزلٹ کیا ہے؟ جو بندہ اس لاجک پہ چلے گا اس کے ڈیسیشنز کچھ اور ہوں گے، اور جو اس لاجک پہ چلے گا اس کے ڈیسیشنز کچھ اور ہوں گے. اور میں شاید دوسری اور تیسری مجلس میں کہا تھا کہ میں اور آپ اپنے ڈیسیشنز کے علاوہ کچھ نہیں ہیں. اس کا مطلب کیا ہے؟ جو اس لاجک پہ چلے گا اس کی لائف کچھ اور ہوگی، جو اس لاجک پہ چلے گا اس کی لائف کچھ اور ہوگی. اور یہ دنیا آگے والی دنیا بنا رہی ہے. تو جو اس لاجک پہ چلے گا اس کی یہ دنیا اور اگلی دنیا کچھ اور ہوگی، اور جو اس لاجک پہ چلے گا اس کی یہ دنیا اور وہ دنیا کچھ اور ہوگی. اچھا میں یہ دنیا بنانے کے معاملے کو ذرا سا بیان کر دوں. چونکہ معاد کی طرف اشارہ کیا تھا تو کسی دوست نے کہا تھا معاد کو بیان کریں گے، تو پورا تو بیان نہیں کریں گے، لیکن یہ جو دنیا بنانے کا جملہ بیچ میں اچانک میرے منہ سے نکل گیا، اس کے اوپر تھوڑا سا عرض کر دیتا ہوں. درود دے دے گا محمد والے محمد. اگر میں آپ سے ابھی کہوں کہ آپ خالق ہیں، شاید ماننا مشکل ہو جائے کہ نہیں بھی ہم اتنے بڑے نہیں ہوئے ہم ابھی کہ ہم خالق ہو جائیں. لیکن اگر میں آپ سے کہوں کہ آپ بھی کچھ خلق کر رہے ہیں، تو کیا صحیح کہوں گا یا غلط کہوں گا؟ کچھ نہ کچھ تو خلق کر رہے ہیں آپ بھی. کیا خلق کر رہے ہیں آپ؟ اگلی دنیا. آپ اپنی اگلی دنیا بنا رہے ہیں اس وقت. اصل ہم لوگ اپنی زندگی کے ہر کام کے ذریعے، اور کام بہت جنرلائزڈ ہیں، عربی میں جب کہتے ہیں عمل تو عمل کے اندر فزیکل ورلڈ میں عمل ہونا، ورک ہونا، یہ صرف عمل نہیں ہوتا. یہ جو آپ سوچ رہے ہیں نا، یہ بھی ایک عمل ہے. جو آپ نے انٹینشن کی ہے، یہ عمل ہے یا نہیں ہے؟ یہ بھی ایک عمل ہے. بس آپ کا انٹینشن کرنا، آپ کا تھنکنگ، آپ کا ایکٹ، یہ سب کا سب عربی کے عمل کے اندر شامل ہے. تو اب آپ کچھ عمل کر رہے ہیں یا نہیں کر رہے ہیں؟ بالکل عمل کر رہے ہیں. آپ سید الشہداء کے نام پر ایک جگہ کے اوپر جمع ہوئے ہوئے اہل بیت اطہار علیہ السلام کے چاہنے والے، اپنے دین کو سمجھنے کی کوشش کر رہے ہیں، یہ ایک عمل ہے. آپ کچھ بنا رہے ہیں یا نہیں بنا رہے ہیں؟ قطعاً بنا رہے ہیں. ایسا مجھے اور آپ کو نہیں معلوم کہ آپ کچھ بنا رہے ہیں. حقیقت یہ ہے کہ اگر ہم میں سے کوئی اتنا ماہر ہوتا کہ جا کر ہماری اگلی زندگی کی اسٹیج، ہمارا نیکسٹ اسٹیج ہے لائف کا جس کو ہم لوگ برزخ کہتے ہیں، کاش ہم میں سے کوئی ہوتا جو برزخ کو دیکھ سکتا ہوتا، تو وہ ہمیں رپورٹ کر سکتا ہوتا کہ اس وقت آپ لوگ کیا کچھ بنا رہے ہیں. کاش کوئی ایسا ہوتا تو ہمیں برزخ دیکھ کر بتاتا کہ عزیزم یہ جو آپ یہاں پہ 40-50 منٹ سے بیٹھے ہوئے ہیں، ایک ڈیڑھ گھنٹے سے بیٹھے ہوئے ہیں، آپ یہ کچھ بنا چکے ہیں. صرف پوزیٹو سائڈ نہ لوں، جب ہم دنیا کے اندر کوئی ایک گناہ کرتے ہیں، کاش کوئی ہمیں بتاتا ہم نے کیا کچھ جلا دیا، کیا کچھ جلا دیا. اللہ کے رسول معراج پہ تشریف لے گئے، درود بھیجے گا ان کی ذات پر. معراج پہ تشریف لے گئے، ایک عجیب اس منظر ان کے سامنے آیا کہ باغ بن رہے ہیں اور باغ جل رہے ہیں. باغ بنتے ہیں، ایک گارڈن، پلانٹس، بیوٹیفل فلاورز، سب کچھ، اچانک اس میں آگ لگتی ہے، سب غارت ختم. اللہ کے رسول نے گویا فرشتوں کے سامنے کہا کیا ہو رہا ہے؟ کہا کہ اے اللہ کے رسول، یہ آپ کی امت کے اعمال ہیں، یہ آپ کی امت کے اعمال ہیں. کہا یہ کیا؟ کہ آپ کی امت میں سے کچھ لوگ اچھے کام کرتے ہیں، ان کے لیے باغ بنتے ہیں، پھر یہی لوگ گناہ کرتے ہیں تو ان باغوں کو آگ لگا دیتے ہیں. اب وہ اچھا کام کر رہا ہے اس وقت. میں اور آپ, میں ایسنس عرض کروں, میں اور آپ اپنے ہر سیکنڈ میں کچھ بنا رہے ہیں یا کچھ بگاڑ رہے ہیں, ہر سیکنڈ میں. اور میں بگاڑنے والے کو بھی چھوڑ دیتا ہوں, ہم بگاڑ نہیں رہے, ہم صرف بنا رہے ہیں. کبھی اچھا بنا رہے ہیں, اب یہ زیادہ خطرناک ہے, کبھی برا بنا رہے ہیں. مثال کے طور پر کبھی اچھا بناتے ہیں, ایک باغ بناتے ہیں, اچھا لگے گا جب وہاں جائیں گے, بہت اچھا لگے گا. کبھی برا بناتے ہیں, کیا ہوتا ہے, اس باغ کے اندر بچھو دوڑنے لگتے ہیں, سانپ دوڑنے لگتے ہیں. اچھا اب یہ جو سانپ بنے ہیں یہ کس کے لیے بنے؟ یہ میرا انتظار کریں گے کہ جس نے باغ بنایا نا کبھی تو آئے گا یہاں پر, جس نے ہمیں بنایا, یہ میرا انتظار کریں گے. ہم لوگ ہر وقت کچھ نہ کچھ کر رہے ہیں. ہم میں سے خوش قسمت انسان وہ ہوگا, بہت لکی وہ ہوگا جو ہر وقت اپنے اوپر ایک کنٹرول رکھ کے سوچے گا کہ میں اس وقت کیا کر رہا ہوں, اس وقت میں کیا کر رہا ہوں, یہ جو کچھ میں کر رہا ہوں صحیح کر رہا ہوں یا غلط کر رہا ہوں. ایسا تو نہیں کہ جو کچھ میں نے صحیح کیا تھا وہ سب کو تباہ کر رہا ہوں. اور اس چیپٹر میں صرف ایک بات اور ایڈ کرتا چلوں, یہ وہ معاد ہے جو میں آپ کی خدمت میں عرض کر رہا تھا. ہم جب مریں گے تو سب سے پہلا اسٹیج جس میں ہم نے فوراً داخل ہونا ہے وہ برزخ ہے. مرنے کی فوراً بات نہیں ہے, مرنے سے تھوڑی دیر پہلے, شاید 10-15 منٹ پہلے, جب اس دنیا میں ہمارا ایگزٹ ہونے لگتا ہے اس سے کچھ منٹس پہلے ہماری وہ آنکھیں کھل جاتی ہیں جو ہمیں برزخ دکھا دیتی ہیں. تو مرنے والے کے لیے بعض اوقات مرنا بہت آسان ہو جاتا ہے, کیوں, وہ اپنی برزخ دیکھ لیتا ہے میں اچھی جگہ جانے والا ہوں. اور بعض اوقات مرنے والے کے لیے بہت مصیبت ہو جاتی ہے, کیوں, وہ دیکھ لیتا ہے جہاں جانے والا ہے. ہم لوگ ہر وقت کچھ نہ کچھ کر رہے ہوتے ہیں. اب آپ کو اور مجھے دیکھنا ہے کرنا کیا ہے, اور یہ وہ چیز ہے جس کو اگر میں اور آپ مینٹین کر گئے, ہمارے پاس سب کچھ ہے کہ میں اور آپ بنا رہے ہیں, اور مجھے اور آپ کو بہت توجہ سے دیکھنا ہے کہ ہم اور آپ کیا بنا رہے ہیں. قرآن کریم اس بات کو کس انداز میں فرماتا ہے, بار بار مختلف جگہوں میں فرماتا ہے, بما قدمت ایدیہم, جو کچھ انہوں نے اپنے ہاتھوں سے آگے بھیجا ہوا ہے, بما قدمت ایدیہم, ان کے ہاتھ آگے بھیج رہے ہیں. کاش ان کو سمجھ میں آ جائے کیا بھیج رہے ہیں. اب اس میں سید الشہداء کی کلچر کیسے آئے گی اس کو آپ کی خدمت میں عرض کروں گا. درود بھیجے گا محمد والے والے محمد, میں یہاں پر ایک بات اور پوچھنا چاہوں گا آپ سے, آپ کربلا کے اثر کو آج کو تھوڑا سا جواب دینے میں جلدی نہیں کیجیے گا, آپ اپنے ذہن میں رکھیے گا, بعد میں اس کے اوپر سوال جواب خود اپنے آپ سے کر سکتے ہیں. آپ کربلا کے اثر کو اس دنیا میں دیکھنا چاہتے ہیں یا نہیں؟ اس دنیا میں بالکل نہیں دیکھنا چاہتے, صرف وہاں دیکھنا چاہتے ہیں. کربلا کے اثر سے میرا مطلب کیا ہے, سید الشہداء نے ایک موومنٹ کی ہے, ایک قربانی دی ہے, اس قربانی کے اثرات اس دنیا پر کچھ ہیں یا نہیں ہیں؟ ہیں تو وہ کیا اثرات ہیں, ان میں سے کتنے اب تک نظر آئے ہیں؟ میں آپ کو پورے سکون سے کہہ رہا ہوں, ابھی کربلا کے اثرات نظر نہیں آئے, ابھی نظر نہیں آئے. تو آپ مجھ سے کہیں گے بھائی نظر آئیں گے تو کیا ہوگا, پوری دنیا کو سید الشہداء کے سامنے سر جھکانا ہوگا, پوری دنیا کو اس نظام کو ایکسیپٹ کرنا پڑے گا جس کی خاطر سید الشہداء نے قربانی دی. یہ صرف اتنا نہیں ہوگا کہ پوری دنیا کے اندر عزاداری سید الشہداء ہو رہی ہوگی, یہ بھی بہت بڑا معجزہ ہے, 1400 سال کے بعد کسی کا نام یاد رکھا جائے اس خوبصورتی کے ساتھ, یہ بھی کم معجزہ نہیں ہے. لیکن میں آپ کو عرض کر رہا ہوں سید الشہداء کی قربانی یہاں پہ ختم نہیں ہوگی. سید الشہداء کی قربانی کہاں تک جائے گی؟ جب تک پوری انسانیت اللہ کی بندگی میں داخل نہیں ہوگی وہاں تک جائے گی. کیوں؟ الٹیمیٹ آبجیکٹیو یہی تھا, اصل ٹاسک یہی تھا. سید الشہداء نے لوگوں کو دنیا کی غلامی سے نکال کر اللہ کی بندگی پر لے کر جانا تھا. کہاں سے؟ اسی قول کو دوبارہ لے آئیے, الناس عبید الدنیا ودین لائق علی السنتہم, سید الشہداء کا جو مین آبجیکشن ہے اپنے زمانے کے اوپر اور پوری دنیا کے اوپر, صرف ایک یزید ابن معاویہ 1400 سال پہلے والا نہیں ہے. سید الشہداء کا جو مین آبجیکشن ہے وہ یہ کہ لوگ دنیا کے غلام کیوں ہیں, اور اس کے لیے ہمیں بہت اچھے انالیسس سے مدد ملتی ہے کہ اگر لوگ دنیا کے غلام نہ ہونا تو یزید جیسے لوگ حکومت نہیں کر سکتے وہاں پہ. اگر لوگ دنیا کے غلام نہ ہوں تو کسی یزید کی جرات مجال نہیں ہے کہ وہاں پہ حکومت کرے. یہ حکومتیں بنتی اسی وقت ہیں جب لوگ دنیا کی غلامی میں پھنستے ہیں, اور میں اس کو اس طرف سے نہیں لے آؤں. اگر کسی یزید کو اپنی حکومت بنانی ہو تو وہ کیا کرتا ہے, لوگوں کو دنیا کی غلامی میں ڈال دیتا ہے. جیسے لوگ دنیا کی غلامی میں جاتے ہیں ان کے سر یزیدوں کے سامنے جھکنے کے لیے تیار ہو جاتے ہیں, یہ یزیدوں کے سامنے جھک جاتے ہیں. تو اگر آپ کو کوئی قوم نظر آئے نا بہت پاورفل, بہت اسٹرانگ, بہت ڈگنیٹی رکھنے والی, اس کا آنر ہو, اس کو صرف ایک کام کیجئے, اس کو مادہ پرستی میں ڈال دیں, خود ہی ذلیل ہو جائے گی, مر کھپ جائے گی. کیسی قوم جیسے اللہ کے رسول کے بعد مسلمان, ایک ڈگنیٹی تھی, ایک آنر تھا, ایک پرائڈ تھا. اسلام کے دشمنوں نے دیکھا اچھا یہ قوم اتنی آگے چلی گئی ہے, اور فیوچر کیا ہے, فیوچر یہ کہ مولا امیر المومنین آنے والے ہیں. من کنت مولا فہذا علی المولا اعلان ہو چکا ہے. کہ بھئی اتنا کچھ ہو گیا, اس کا تو ہمارا تو فیوچر ہی ختم ہو گیا. پھر اگر ایسا ہے تو پھر ٹھیک ہے, ان کے ساتھ ایک گیم کر لو, ایک آرٹیفیشل لیڈرشپ دو, انہیں انوالو کرو. ایک آرٹیفیشل لیڈرشپ آئی, اس نے ان کو انوالو کیا. نمبر ٹو, ان کو ان کے بلیف سے نکال کر ان کو میٹیریلزم کے اندر لے جاؤ, مادہ پرستی میں لے جاؤ. کچھ عرصے تک جب یہ مادہ پرستی میں ڈوبے رہیں گے پھر ان میں طاقت نہیں رہے گی حسین کا دفاع کرنے کے لیے آ گیا ہے. پھر نواز رسول کو بھی مار دو نا, ان کی کانوں میں جھون تک نہیں رہیں گے, یہ خاموش بیٹھے رہیں گے. بولتا کب ہے انسان جب اٹیچمنٹ نہیں ہوتا, اور جب دنیا سے اٹیچمنٹ بن جاتا ہے پھر کیا کرتا ہے, بس اس اٹیچمنٹ کو بچاتا ہے اور کچھ نہیں کرتا. یہ جو کوفی تھے یہ سید الشہداء کو نہیں جانتے تھے. سید الشہداء کون ہے؟ میرے خیال میں مور دین 90% اچھی طرح جانتے تھے سید الشہداء کون ہے. لیٹرز کا تو کوئی کوشچن نہیں تھا اگر یہ نہیں جانتے تھے. یہ جو بڑے بڑے کوفی ٹرائبس تھے ان کے لیڈرز نہیں جانتے تھے امام حسین کون ہے. ان کی عمر 60-60 سال تھی, 70-70 سال کی یہ لوگ عمر رکھتے تھے. انہوں نے اللہ کے رسول کو بھی دیکھا ہوا تھا, بہت ساروں نے اللہ کے رسول کے کندھوں پر بھی امام حسین کو دیکھا ہوا تھا. امام حسین نے تو ارشاد بھی فرمایا کہ تم نے نہیں دیکھا تھا, یہ سب تھا. تو پھر ہوا کیا ان کے ساتھ, یا بک گئے یا ڈر گئے, بس. یا تو عبید اللہ ابن زیاد کی رشوتوں پہ بک گئے, یا عبید اللہ ابن زیاد کی دھمکیوں پر ڈر گئے. جو میں نے شروع سے آپ کی خدمت میں عرض کیا, دو اٹیچمنٹ انسان کو مروا دیتی ہیں, ایک موت خوف آتا ہے اسے, دوسرا اس کو لالچ آتی ہے. اگر کسی کو خوف نہ ہو موت کا اور لالچ نہ ہو دنیا کی, معاملہ ختم. فیئر لیس موسٹ پاورفل, سید الشہداء کی طرح نہ موت کا خوف ہے نہ دولت کی لالچ ہے, پھر کون کیا ڈرائے گا. یہ جو سید الشہداء کی جو کلچر ہے نا وہ یہ کلچر ہے. ہم لوگوں کو پروردگار عالم نے احسان کر کے عزاداری تک پہنچا دیا ہے. ہم نے پرچم عزا کو بلند کر دیا, الحمدللہ رب العالمین. پوری دنیا میں سید الشہداء کا نام یا حسین یا حسین کے ذریعے ہماری طرف سے بلند ہو رہا ہے, الحمدللہ رب العالمین. ایک کام باقی ہے, حسینی کتنے ہیں اس میں, کتنے لوگ ہیں جنہوں نے حسین کی طرح موت کو شکست دے دی, دنیا کی لالچ کو بھی شکست دے دی. سید الشہداء نے فرمایا تھا وہ اذا محسو بالبلاء قل الدیانون, اور جب لوگ بلاؤں میں پڑتے ہیں, جب ان کے ٹیسٹ لیے جاتے ہیں تو دیندار کم ہوتے ہیں, دیندار کم ہوتے ہیں. جو ہم لوگ کے سامنے ٹاسک ہے وہ ہمیں سید الشہداء کی اس کلچر کو اپنے اندر لے کر آنا ہے کہ نہ موت کا خوف ہو نہ دنیا کی لالچ ہو. اگر میں اور آپ یہ کام کر گئے اور ایک ورڈ کے اندر اٹیچمنٹس ختم, اگر یہ اٹیچمنٹس توڑ گئے میں نہیں کہہ رہا ہم دنیا میں نہیں رہیں گے، میں تیسری دفعہ تیسری مجھے عادت ہے دن آتا ہے کہ جب میں آپ سے عرض کر رہا ہوں رہنا تو دنیا میں ہی ہے، گھر بنانے ہیں ہم نے، بچے پالنے ہیں ہم نے، اپنی نوکریوں کو بھی جانا ہے، اپنے بزنسز کو بھی دیکھنا ہے، لیکن سوال یہ ہے کس قیمت پر؟ دنیا کی قیمت دین نہیں لگنے چاہیے، کوئی مٹی خریدنے کے لیے سونا نہیں دیتا ہے، مٹی مٹی ہوتی ہے، سونا سونا ہوتا ہے، مٹی مٹی کی قیمت پہ لی جاتی ہے، سونا سونے کی قیمت پہ دیا جاتا ہے، دین کی قیمت پہ دنیا والا ہوں یہ نہیں کر سکتے ہم لوگ. اب میں اس کی مثالیں ایک تو آپ کو دیتا چلوں. بعض اوقات کیا ہوتا ہے جب ہم لوگ یہ باتیں کر رہے ہوتے ہیں نا تو ہم لوگ یہ سوچ رہے ہوتے ہیں کہ یار ہمارے پاس دنیا میں سے ہے ہی کیا، $5,000-6,000 تنخواہ ہے وہ بھی بلز کے اندر نکل جاتی ہے، ہاتھ میں تھلے بچتا کچھ نہیں ہے، تو ہم کیا دنیا پرستی دکھائیں گے بھائی؟ دنیا پرستی ان کا کام ہوتا ہے جن کے بینک بیلنسز پڑے ہوتے ہیں، جن کی شپس چل رہی ہوتی ہیں، جن کے کارخانے چل رہے ہوتے ہیں، جن کا یہ چل رہا ہوتا ہے، ہم لوگوں کو کہاں ہمارے پلے سے کچھ ہے ہی نہیں. تو میں ذرا اس کی بھی خبر لے لوں آپ کے خدمت میں، درود بھیجا محمد والے. بہت ساری لمٹس ہیں ورنہ ہمیں ان نعروں میں اتنا مزہ نہیں آ رہا، صاف بات یہ ہے، یعنی ہمیں کچھ اور نعروں کی عادت پڑ رہی ہے اور اس طاقت میں مزہ نہیں آتا. اب یہ کہ آپ لوگ اپنی لمٹ ہیں. اگر ہمیں نعرہ لگانا ہوتا ہے نا تو ہم بندوں سے کہتے ہیں دیکھو بیٹا جب نعرہ لگاؤ نا اور دیواروں سے ٹکرا کر ایکو نعرے کی آئے قتلت. کس جرم میں مری؟ خدا اس قوم کو دے رہا ہے، یقین فرمائیے خدا اس قوم کو دے رہا ہے. میں ایک علاقے میں گیا، وہاں ایک برسی کی مجھے شہادت کی مجلس پڑھنی تھی، لوگوں نے بتایا ہمارا صاحب ایک ہفتے کے اندر 3 بندے شہید ہوئے اس علاقے میں. تو میں نے ان سے یہ عرض کیا، میں نے اس کا مطلب ہے اس علاقے کو خدا کچھ دینا چاہتا ہے، 3 قربانیاں تم سے کیوں لیتا ہے؟ اس کا مطلب ہے کچھ دینے والا ہے نا. اب بخدا عرض کر رہا ہوں، اگر یہ 9 مہینے کی بچی اس طرح سے مظلومانہ شہید ہوئی ہے نا، اس کا مطلب ہے خدا کچھ دینے والا ہے، خدا کچھ دینے والا اور دے رہا ہے الحمدللہ رب العالمین. آپ پاکستان کی عوام کو، اور میں ہندوستان سے نہیں آیا تو مجھے نہیں پتا، یقین وہاں پہ بھی ایسا ہی ہوگا، آپ پاکستان کی عوام کو کم مت سمجھیے گا. اپنی ظاہری تعلیم کی کمی کے باوجود، اپنی بعض کم عقل مندی کی حرکتوں کے باوجود، الحمدللہ رب العالمین ان کے دنوں میں ہو اہل بیت نے کہیں اور پہنچا ہے. ہم زیادہ جان دیتے ہیں، اور اسپیشلی جب یہ خطروں میں پڑے ہوتے ہیں نا، ان سے زیادہ قابل اعتماد جگہ کوئی نہیں ملتی بھی. جب خطروں میں ہوتے ہیں، نارمل دنوں میں آپ ان پہ اعتماد کریں بڑا مسائل، بہت مسائل، لیکن اگر حب اہل بیت کے نام پر خطرے میں پڑے ہوں، ان سے زیادہ قابل اعتماد کوئی نہیں ہے. ہم 10 دفعہ دیکھا جہاں کوئی ایسا موقع آتا ہے، الحمدللہ رب العالمین. بڑی عجیب قوم، بڑے عجیب دیندنے والے ہیں. تمام مومنین و مومنات کی جان و مال، عزت و آبرو کی حفاظت کے لیے، حب اہل بیت کے اضافے کے لیے درود بھیجیں محمد و آل محمد. دنیا پرستی دھوکہ دے دیتی ہے فقیر کو. ہوتی ہے دنیا پرستی یا نہیں ہوتی؟ فقیر کو بھی ہوتی ہے. دنیا بہت دولت مند دنیا سے کٹا ہوا ہو سکتا ہے، اور بے انتہا فقیر دنیا پرست ہو سکتا ہے. ایک اللہ کے نبی کے واقعے سے شروع کرتا ہوں، بہت تیزی سے وقت انتہائی کم ہے. ایک جگہ سے گزر رہے تھے اللہ کے نبی، ایک سیاہ فام عورت تھی. سیاہ فام کا مطلب کیا ہوگا؟ اس زمانے کے اعتبار سے سوشل اسٹیٹس اس کا نل، اس زمانے کے اعتبار سے سوشل اسٹیٹس میں ختم ہو گیا معاملہ. وہ کیا کر رہی تھی؟ वो जानवरों के फजले से जो जानवरों का वेस्ट होता है उससे अगर आपने देखा हो पुराने जमाने में हमारे अभी भी विलेजेस में कल्चर है वो ओपले बनाते हैं जिसको हम लोग ओपले कहते हैं उसको बाद बाद में उसको इस्तेमाल करते हैं फायर के अंदर डालते हैं उसको फ्यूल के तौर पर इस्तेमाल करते हैं खुश्क हो जाए तो वो ओपले बना के दीवार पर लगा रही थी। अल्लाह के रसूल वहाँ से गुजरे अब ये सब नजिस था उसके अंदर सारी नजासत पड़ी होती है। अल्लाह के रसूल जब वहाँ से गुजरने लगे तो किसी साहबी ने इस औरत से कहा कि ज़रा सा किनारे पर हो जाओ और अपने इतना स्टफ तुमने फैलाया हुआ थोड़ा सा इधर को कर लो ताकि अल्लाह के रसूल गुजर जाए तो अकड़ के कहने लगी गुजर जाए। अच्छा सिया फाम है सोशल स्टेटस में नील है आजाद भी नहीं है गुलाम है और इस वक्त कर क्या रही है निजासत हाथ में लिए खड़ी है अभी भी दिमाग कहाँ पर है। अल्लाह के रसूल ने कहा दाहा इन्नहा मुस्तकबिरा इसको छोड़ दो ये बहुत मुस्तकबिरा है कुछ नहीं है पल्ले में लेकिन क्या है मुस्तकबिरा। भाई किस बात का इस्तकबार है कुछ हो तो इस्तकबार करे ना नहीं ये शैतान दिमाग को छोड़ता नहीं है ये कंगले को भी दुनिया परस बना देता है। तो और सुनाए तो एक बात है आपकी खिदमत में एक मुल्ला अहमद नराकी थे तारीख बहुत बड़े आलिम माशाअल्लाह एक किताब लिखी उन्होंने इल्म अखलाकियात का आला तरीन नमूना जामे सआदत समझी जाती है लोग उसको टेक्स्ट बुक के तौर पर पढ़ते हैं अखलाकियात के लिए एथिक्स और मोरल्स के लिए। आयतुल्लाह बहजत इरशाद फरमाते थे किसी को अगर कोई रास्ता तय करना है तो वह जामे सआदत का आधा सफ़ा पढ़कर उस पर अमल कर लिया करे रोज़ाना तो मानवियत के रास्ते पर चलेगा इस तरह की बातें होती थी। वो एक फ़कीर टाइप का था दरवेश टाइप का आदमी जिनका काम बस ये होता है वो कशकोल हाथ में लिए घूमते रहते हैं कशकोल तो समझते हैं वो बाउल जो उनके हाथ में होता है। तो वो आया उनके पास कहने लगा कि आपकी मैंने किताब पढ़ी है माशाल्लाह बहुत अच्छी किताब है। उन्होंने कहा ठीक है बहुत शुक्रिया आपका कहने लगा मैं आपके साथ कुछ दिन बाद गुजारना चाहता हूँ ताकि मैं आपसे कुछ सीखूँ। उन्होंने कहा बिस्मिल्लाह आप मेरे घर आ जाइए। और वो जो घर पहुँचा तो देखा भाई मुल्ला अहमद नराकी का घर तो बहुत बड़ा है ठीक ठाक बंदे गुलाम नौकर चाकर सवारी बग्घी। उसने देखा भाई ये इल्म अखलाक की किताब लिखने वाला ये तो दुनिया परस्त है क्योंकि तिजारत है इतनी दुनिया परस्त इंसान है ये। तो पहले तो उसको खटका लगा कि मैं गलत जगह आ गया फिर उसने सब्र कर लिया उसने कहा चलो अब मैं आ ही गया हूँ तो चलो कुछ दिन इनके भी मजे ले लेता हूँ। तो वो रुक गया वहाँ पर अच्छी जिंदगी गुजरती रही बाहर उसकी। फिर एक दिन वो आया उनसे मिला मुल्ला अहमद नराकी से और उसने अपने इस रिजर्वेशन को बोल भी दिया कहा मैं तो समझा था कि एक मैं दरवेश के पास जा रहा हूँ इल्म अखलाक के उस्ताद के पास जा रहा हूँ आप तो दुनिया में सबसे पांव तक गर्क हो। उन्होंने कहा भाई कुछ दिन और सब्र कर लो फिर देख लेते हैं कौन कर रहा है। कुछ दिन के बाद कहीं ऐसे ही सुबह को दोनों मिले तो मुल्ला अहमद नराकी ने उससे कहा कि मेरा तो बड़ा दिल चाह रहा है करबला जाने का आजकल भी जाना आसान नहीं है वीजा लेना पड़ता है जहाज के टिकट होता है पैसे लगते हैं सारी बातें। उस जमाने में कैसा था उस जमाने में अगर आप किसी जगह से चले जाते थे ना तो समझिए आपका बिजनेस खत्म हो गया क्यों आप कई महीने के लिए बिल्कुल आउट ऑफ टच कुछ बचेगा ही नहीं पीछे लोग खा जाते थे लोग जाते थे सफर में वापस आते बाद वक्त पता चलता था फकीर हो चुके हैं मालदार कहते बेचारे किसी के भी बच्चे मर जाते थे उसको पता भी नहीं चलता था तीन महीने बाद चार महीने बाद वापस आते पता चलता भाई खानदान जा चुका है आपका। तो मुल्ला अहमद नराकी ने कहा मेरा करबला जाने का दिल चाह रहा है। उसने कहा बहुत अच्छा दिल चाह रहा है कहने के चले। फकीर ने कहा ऐसे ही चले। हाँ उन्होंने कहा और क्या करना है लाओ भाई एक बग्घी लाओ। वो एक सवारी लेकर आए उन्होंने सामान चढ़ा कहने के बस चलते कहने का ठीक है चलते भाई मेरा तो आपको कुछ है ही नहीं आपका सामान है आपकी गई पूरी कारोबार वगैरह। उन्होंने कहा हमें कोई परवाह नहीं है हम ज्यारत पे चल ज्यारत पे जा रहे ज्यारत पे जाने लगे थोड़ी देर चले थे शहर से बाहर निकले थे। वो फकीर कहने लगा मुझे तो शहर वापस जाना पड़ेगा। उन्होंने कहा क्या हुआ कहने का वो मेरा कशकोल वहीं रह गया वो बाउल मेरा प्याला मेरा कशकोल मेरा वहीं रह गया। मुल्ला अहमद नराकी का बेवकूफ इंसान मुझे अपने कारोबार से इतना सा अटैचमेंट नहीं लगा देर नहीं लगी उसको तोड़ने में तुम तो कशकोल के लिए ज्यादा छोड़ के पीछे जा रहे हो कहां के फकीर हो तुम। अगर तुम वाकई फकीर होते तो तुम्हारा दुनिया से अटैचमेंट क्यों है फिर तुम तो एक कशकोल में जान लगाए बैठे हो। साहब ये दुनिया धोखेबाज है ये मुझे धोखा देती रहेगी मेरे अंदर दुनिया नहीं है दुनिया नहीं है मेरे अंदर ताकत की कोई ख्वाहिश नहीं है मेरे अंदर फलां एक मौका मिल जाए ये मौका मिल जाए फिर पता चलता है मैं अंदर से हूं क्या उस वक्त तो खैर पता भी नहीं चलता, उसको जो होता हो चुका होता है। फिर अपने ऊपर बगैर किसी प्रूफ के एतमाद मत कीजिएगा। जब तक टेस्ट नहीं हुए ना, सब कुछ अच्छा है। खुदा ना करे, नाउज़ बिल्लाह, कभी इस वजह पे टेस्ट होते हैं, फिर पता चलता है वो कल्लत दया, दीनदार कम है, दीनदार कम है। अच्छा, प्रैक्टिस कैसे करें? छोटी छोटी जगहों पर अपने आप को टेस्ट में डाल दें। आप ऐसे ही करते हैं ना, मैसे अगर मैं आपसे कहूँ लंदन मैराथन में आपने भागना है तो आप क्या करें? तो आप क्या ये करेंगे, बगैर कुछ भागे भूगे लंदन पहुंच जाएंगे जिस दिन मैराथन उस दिन शुरू? नहीं, आप क्या करेंगे, अब कहीं मैं सिंगापुर की छोटी छोटी सड़कों पे भागता हूँ, देखता हूँ क्या होता है, फिर पता चलेगा लंदन भागूंगा या नहीं भागूंगा। तो मैं आपको एक बात कह रहा हूँ, तमाम अंबिया और आइम्मा के इंतजार में एक लश्कर बनने वाला है। अब उस मैराथन के लिए कोई प्रैक्टिस कर रहे हैं क्या? और इसी हुसैनियत ने आपसे प्रैक्टिस करवानी है, इसी ने करवानी है। इस खातिर मेन टॉपिक यही है, सईदुश्शोहदा की कल्चर को पिक करें। क्यों? जो इनका कल्चर पिक कर लेगा ना, वो उस लश्कर में पहुंच जाएगा, ये गारंटी है। इन्नल हुसैन मिसबाहुल हुदा व सफीनतुन नजात। नाम की बात नहीं हो रही है, पर्सनैलिटी की बात हो रही है। नाम नहीं है कि मैं सईदुश्शोहदा का नाम जेब में रखूंगा, मिसबाहुल हुदा सफीनतुन नजात, नहीं, पर्सनैलिटी का तस्करा है। शख्सियत हुसैन, उनकी पर्सनैलिटी, उनका कैरेक्टर, उन्होंने जो जात से हमें सिखाया है, ये मिसबाहुल हुदा सफीनतुन नजात। नाम में तो बरकत है, यकीनी बरकत है। कितने लोगों को बीमारों को शफा मिल जाती है, खाके शिफा को खुदा ने मुताल ने खाके शिफा बना दिया सईदुश्शोहदा के नाम। लेकिन जो एसेंस है वो उस पर्सनैलिटी के अंदर है, और वो डिसीजन ले रही होती है सईदुश्शोहदा की जो शख्सियत थी। मैं दो दिन से सईदुश्शोहदा के शरफ के ऊपर बात करना चाह रहा हूँ, हर दफ़ा सोचता हूँ थोड़ा सा मुकदमा बनाता हूँ तो उनके शरफ के ऊपर, उनकी इज्जत के मफहूम के ऊपर बात करूँ। सईदुश्शोहदा का इज्जत का मफहूम क्या है? ला औतीकुम बियदी इताअज़्ज़लील वला उफिरु फ़रारल अबीद। इज्जत, फरमान मैं बंदों की तरह जिल्लत का हाथ तेरे हाथ में नहीं दूंगा, मुझे खुदा ने आज़ाद खल्क किया है, तेरा बंदा नहीं बनूंगा। लाउतीकुम बियदी इताअज़्ज़लील, ज़लीलों की तरह बंदगी का हाथ तेरे हाथ में नहीं दूंगा। वला उफिरु फ़रारल अबीद, और न मैं नौकरों गुलामों की तरह भागने का रास्ता पकड़ूंगा, नहीं। लाउतीकुम बियदी इताअज़्ज़लील, न बैत की जिल्लत दूंगा यजीद की बैत की, न मैं गुलामों की तरह भागूंगा। फिर मैं क्या करूंगा? अला इन्नद्दई इब्नद्दई। मैं जब भी ये जुमला पढ़ता हूँ ना, तो मैं खुदा का शुक्र करता हूँ दिल दिल में, खुदा का शुक्र है इमाम हुसैन के मानने वाले, इतने बड़े नाम के मानने वाले, इसने ये दर्स दे दिया। कब? 1400 साल पहले। अभी तक कायनात समझ नहीं पा रहे। लाउती को बेदी था जलील, जिल्लत का हाथ नहीं दूंगा तुम्हारे हाथ में। वदाओ फिरो फरार अल अबीद, न मैं गुलामों की तरह भागूंगा। अला इन दई इब्न दई कद रकज़नी बैन सनतैन, याद रखो इस वलद हराम इब्न ताखिया ने मुझे दो इंतखाब में लाकर खड़ा कर दिया है। कद रकज़नी बैन सनतैन, दो ऑप्शंस के सामने लाकर खड़ा कर दिया है। वो दो ऑप्शंस क्या है? अस्सिल्लती वज़िल्ला, या मैं शमशीर लूं मारा जाऊं इज्जत के साथ, या मैं जिंदगी लूं जिल्लत के साथ। अला इन दई इब्न दई कद रकज़नी बैन सनतैन, इसने मुझे दो चीज़ों के सामने ला के खड़ा कर दिया, अस्सिल्ला शमशीर वज़िल्ला। क्योंकि अरबी अहले बैत की आला पाई की अरबी है, तो मौला ने दो एक वजन के लफ्ज निकाल के रखे, अस्सिल्ला या मैं शमशीर लूं, वज़िल्ला या मैं जिल्लत दे लूं। और उसके बाद वो तारीखी जुमला फरमाया था, व हैहात मिन ज़िल्ला, जिल्लत हमसे कोसों दूर। जिल्लत को नहीं आने देंगे अपने पास, इज्जत लेंगे। और इज्जत का मतलब क्या था? शमशीर लेंगे, जिस्म कटाएंगे, लाशें पामाल कराएंगे, खेमे उजड़वाएंगे, सब कुछ करेंगे, लेकिन क्या? जिल्लत नहीं लेंगे, इज्जत से मरेंगे, इज्जत से मरेंगे। یہ سید الشہداء. ایک شعر کسی نے مجھے بھیجا تھا شب جمعہ ہے, شعر پڑھنے کی شب نہیں ہے لیکن سید الشہداء کے مفہوم پر ہے. سوال زندگی لے کر گیا میں کرب و بلا, کفن حسین نے دے کر کہا کہ جیتے رہو. سوال زندگی لے کر گیا میں کرب و بلا, میں کرب و بلا گیا تھا یہ پوچھنے کے لیے کہ مولا زندہ کیسے ہوتے ہیں. کفن حسین نے دے کر کہا کہ جیتے رہو. بیٹا اگر کفن ہاتھ میں لے لیا نا تو ہمیشہ زندہ رہو گے, تمہیں موت نہیں آئے گی. جو کفن ہاتھ میں لے لیتا ہے نا اسے موت نہیں آتی, جسم مرتا ہے بندہ زندہ رہتا ہے. وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا بَلْ أَحْيَاءٌ, گمان بھی نہ کرنا جو اللہ کی راہ میں مر گئے یہ مردہ ہے, مر گئے نہیں یہ زندہ ہے, وہ زندہ رہتا ہے. یہ سید الشہداء کی منطق ہے, ہمیں اور آپ کو یہ منطق پکڑنی ہے. اس پر ہم کیسے آئیں؟ عزت وہ عزت ہو جو سید الشہداء کہہ رہے تھے, شرف وہ شرف ہو سید الشہداء کہہ رہے تھے, زندگی کون سی زندگی جو امام حسین کہہ رہے تھے, موت کون سی موت جو امام حسین کہہ رہے تھے. ارے سید الشہداء کی تاثیر یہ تھی کہ ان کے اطراف میں جتنے لوگ تھے انہوں نے بغیر درس لیے یہ سب سیکھ لیا. ریگولر درس نہیں ہو رہے تھے اس زمانے میں, آپ نے کبھی نہیں سنا ہوگا کہ مدینہ سے نکلنے کے کربلا تک سید الشہداء نے کھڑے ہو کے درس دی ہوں, کوئی درس نہیں دیتے, درس نہیں دے رہے تھے لیکن سب سید الشہداء سے حسینیت سیکھ رہے تھے. آج تک ایسا ہی ہو رہا ہے, لوگ سید الشہداء سے حسینیت سیکھ رہے ہیں, حسینیت کا لشکر بن رہا ہے, فرزند انتظار کر رہے ہیں لشکر میں کافی تعداد میں لوگ آ جائیں تو میں آ جاؤں گا. حسینیت کا لشکر بن رہا ہے. چیلنج کیا ہے؟ چیلنج میرے اور آپ کے جیسے سامنے گئے, آؤ گے یا نہیں آؤ گے, نام لے کے پیچھے ہٹ جاؤ گے یا حسینیت پہ چل کے لشکر تک آؤ گے, یہ آپ کے ہاتھ میں. یہ سید الشہداء کی ندا ہے انسان مطلب, اور اس کے اوپر لوگوں نے جانے قربان کی, سب نے سب کچھ قربان کر دیا. یعنی بعض اوقات انسان سوچے کہ بھائی سید الشہداء مرد ہونے کے ناطے بہت ساری چیزیں سہنا آسان ہوتی ہیں. مرد ہونے کے ناطے مثلا ایک انسان مرد ہے اور مرد ہونے کے ناطے اس سے کہا جائے بے عزتی لوگے یا عزت سے بھرو گے, یہ ایک علیحدہ معاملہ ہے کہ کچھ لوگ مردانگیت کو دور کر دیں, لیکن مرد ہونے کے ناطے انسان کہتے ہیں بے عزتی نہیں چاہیے, عزت سے جینا, عزت سے زندگی ملے اچھی بات ہے. بہت ساری چیزیں اللہ نے مرد کو صبر میں دی ہیں لیکن اس کربلا میں آ کر انسان کا سر جھک جاتا ہے کہ بھئی مردوں کو تو یہ چیزیں ہونی چاہیے تھیں, یہ جو خواتین نے صبر دکھایا ہے یہ کیسے دکھایا ہے؟ عورت تو جذباتی وجود ہوتی ہے نا, عورت کو بچے کی تربیت اسی لیے دی جاتی ہے کیونکہ مرد کا کام نہیں ہے, مرد نہیں کر پائے گا, تھک جائے گا مرد. عورت کو جذبات کے ساتھ رکھا خدا نے متعال نے تاکہ بچوں کو جو کیئر ملنی چاہیے, جو راتوں کو اٹھ اٹھ کے دیکھنا پڑتا ہے, یہ مرد کے بس کا نہ ہے, عورت اپنے جذبات میں کر لیتی. لیکن یہ عورت جب کربلا میں آتی ہے تو اپنے جذبات کو کنٹرول کیسے کرتی ہے, یہ صبر کیسے کر لیتی ہے؟ اس کو چلانا چاہیے, اس کو چیخنا چاہیے, اس کے ہاتھ سے صبر کا دامن نکل جانا چاہیے لیکن نہیں نکلتا. اور یہ سب کیا تھا؟ سید الشہداء کا سب. جو آج دل چاہ رہا ہے آپ کی اجازت سے کچھ اون و محمد کے اور زیادہ تر بی بی زینب کے مسائل پڑھو. مجھے واقعا میں نے آپ کی خدمت میں عرض کیا جب سید الشہداء کے اقوال پڑھتا ہوں شکر کرتا ہوں خدا تیرا شکر تو نہیں امام حسین تک پہنچا ہے. جب انسان بی بی زینب سلام اللہ علیہ کی شخصیت کو دیکھتا ہے اتنی معجزاتی شخصیت نظر آتی ہے سمجھ میں نہیں آتا یہ شخصیت کا راز کیا ہے, اور کچھ کچھ سمجھ میں آتا ہے کہ یہ علی اور فاطمہ کی بیٹی ہے, اس میں راز ہے, ان کے اندر راز ہے, ان کی شخصیت ایسی شخصیت. اب آپ تصور فرمائیے جب شب عاشور ہوئی تو ایک موقع کے اوپر دشمن کا لشکر آگے بڑھا, جب لچ کر آگے بڑھا بی بی زینب سلام اللہ علیہا پریشان ہو گئے, سید الشہداء کے سامنے آئی اور کہا کہ بھائی دشمن کا لشکر تیزی سے آپ کی طرف بڑھ رہا ہے, یہ کہہ کر اتنا پریشان ہوئی اتنا پریشان ہوئی غش کھا کے زمین پہ گر گئی. بی بی زینب سلام اللہ علیہا شب عاشور اتنا پریشان ہوئی غش کھا کے زمین پر گر گئی. اب احسان محترم مجھے نہیں معلوم جب کوئی بے ہوش ہوتا ہے تو اس کے چہرے پر پانی چھڑک کے اس کو بیدار کیا جاتا ہے. سید الشہداء پہ تو شب عاشور کی قربت تھی, نہیں معلوم اپنی بہن کو کیسے جگایا ہوگا کیسے بیدار کیا. اور جب بی بی زینب سلام اللہ علیہا بیدار ہوئی سید الشہداء نے اپنی بہن کو ایک دعا دی اور وہ جو دعا بی بی زینب سلام اللہ علیہا کو ہوئی تو پھر یہ ہوا کہ عاشور کے دن تلے زینبیہ پر بھی بے ہوش نہیں ہونی. اس پہاڑی کے اوپر جہاں سے اپنے بھائی کا گلا کٹتا دیکھ رہی تھی پھر بھی غش نہیں آیا. سلام ہو بی بی زینب سلام اللہ علیہا. پھر یہ بیوی اتنی نڈر ہو گئی اتنی ہوشیار ہو گئی اتنا زیادہ بیدار ہو گئی کہ شام غریبہ میں خیموں کا پہرا دیا اور پھر غش نہیں آیا پھر غش نہیں آیا. یہ بیوی زینب سلام اللہ علیہا کا کام تھا جلتے ہوئے خیموں سے سجاد کو نکال کر لانا, یہ کس کے بس میں تھا. اور اس کے بعد جو قافلے کی سربراہی شروع کی تو کربلا سے لے کر کوفہ تک اور کوفہ سے شام تک یہ بی بی زینب تھی جو قافلے کی سواری فرما رہی تھی. اور شب عاشور جب دعا مل گئی بی بی کا دل مضبوط ہو گیا تو ہمارے سامنے ایک عجیب منظر ہے. شب عاشور ایک عجیب شب ہے اور جب شب عاشور پہ پہنچیں گے تو اس کے مسائل کو بیان کریں گے آپ کی خدمت میں, لیکن بس ایک منظر عرض کروں گا. ایک بڑا عجیب منظر ہے, بی بی زینب سلام اللہ علیہا کے سامنے دو بچے بیٹھے ہوئے ہیں, دو جوان بچے بی بی زینب سلام اللہ علیہا کے سامنے بیٹھے ہوئے ہیں, ایک کا نام اون ہے دوسرے کا نام محمد ہے. دونوں بچوں سے بی بی ایک بات کہہ رہی ہیں جو شاید ہی کوئی ماں کبھی اپنے بچوں سے کہے گی. کہہ رہی ہے دیکھو بچوں ماموں پر سب سے پہلے تم لوگ جان دے دینا. کہاں کوئی ماں اپنے بچوں سے مرنے کی باتیں کرتی ہے, لیکن بی بی زینب سلام اللہ علیہا اپنے اون و محمد کو ایک بات یاد دلا رہی ہے کہ دیکھو بیٹا یہ جو میرا بھائی ہے نا, میں نے اپنی ماں سے کچھ وعدہ کیا ہے, میں اپنے بھائی کے ساتھ رہوں گی. اور تم سے میں کہہ رہی ہوں اگر مجھے اپنی ماں سمجھتے ہو تو اپنے ماموں کے اوپر قربان ہو جانا, حسین کے اوپر قربان ہو جانا. اب یہ دو جوان بچے عاشور کا دن جب آتا ہے تو بار بار امام حسین کے سامنے آتے ہیں, کہتے ہیں یا ابا عبداللہ ہماری ماں آپ سے راضی ہو جائے گی, ہمیں مرنے کی اجازت دے دیں, ہمیں جنگ میں جانے کی اجازت دے دیں, دیکھیں ہماری ماں نے ہم سے کہا. اب سید الشہداء دونوں بچوں کو دیکھتے ہیں, ارے جوان ہو تم دونوں, اور محمد تمہاری عمر کیا ہے, تم کہاں جنگ میں جانا چاہتے ہو, ارے تمہیں نہیں معلوم یہ عشقیا ہے, یہ ٹکڑے ٹکڑے کر دیتے ہیں, ان کو بچوں پہ رحم نہیں آتا, دیکھو میرے قاسم کا لاشا. اب وہ بچے اصرار کیے جا رہے ہیں کہ نہیں ماموں ہمیں جانا ہے, ہماری ماں نے وعدہ کیا ہے. اور بی بی زینب سلام اللہ علیہا اپنے خیمے میں مطمئن ہے میں نے اپنے بچوں کی تربیت ایسے کی ہے, یہ واپس نہیں آئیں گے, یہ مر جائیں گے, یہ حسین پہ قربان ہو جائیں گے. بس ایک موقع آیا, سید الشہداء نے دونوں کو اجازت دی, دونوں بچے میدان کی طرف بڑھے, دشمن کو دیکھا اور للکار کر کہا کہ دیکھو ہماری رگوں میں علی کا خون ہے, ہم سے لڑو گے ہماری رگوں میں علی کا خون ہے. اب تو دشمن سے معرکہ کیا, ایک بچے کو کوئی دشمن گھیرتا تھا تو دوسرا مدد کے لیے آتا تھا, دوسرے کو گھیرتا تھا تو وہ آ جاتا تھا. پھر دشمنوں نے دیکھا کہ نہیں جب تک یہ دونوں بھائی ایک ساتھ ہیں علی کے بیٹے ہیں ان سے لڑنا ممکن نہیں ہے, دونوں کو کوئی پتھر مار مار کے علیحدہ کر دیا. بس دونوں بچوں نے ایک موقع پر نجا دی, نہیں معلوم اپنے ماموں کو بلایا یا نہیں بلایا, بس سید الشہداء دونوں بچوں کو لاجا اٹھا کر لائے. اب جو خیمے میں لانے لگے تو بی بی زینب نے کہا بھیا یہ لاشا بھی اپنے پاس رکھو, ہم نے اپنے بچے کو قربان کر دیے, ہم نے ان پہ ماتم نہیں کر رہا. ارے عجیب ماں ہے, کہہ رہی ہے مجھے اپنے بچوں پہ
ادب ہی نہیں کر رہا. ارے بی بی آپ کو پھر کس میں ادب کر رہا ہے؟ ہمیں صرف حسین پہ رو رہا ہے, ہمیں صرف حسین پہ رونا ہے. اب اللہ 11 محرم کا دن آیا, بی بی زینب نے اپنے آپ کو آماری سے گناہ اتارا, مقتل کی طرح گئی اور وہ محبت میں نہیں گئی, حسین کے لاشے پر گئی اور وہ محبت کا لاشا پڑا تھا, کوئی ماتم کرنے والا نہ تھا. پھر کہتے ہیں شام کا زندان آیا, سب کے سر آ گئے, دو سر ایسے تھے کوئی بی بی اس پر ماتم نہیں کر رہی تھی. شامی عورتوں نے پوچھا, ارے کہنے کی ماں نہیں ہے؟ بتایا ماں تو ہے لیکن وہ حسین کے سر پہ. میں کہوں گا بی بی آپ کے بچوں کا ماتم ہماری بیویاں کرے, ہماری بہنیں کرے, ہمارے بھائی کرے, آپ کے بچوں کا ماتم ہوگا.
وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنقَلِبُونَ. ماتم حسین